होना, हर जगह हमारा जक उठाना, इसी जुर्म की सजा है कि हमें इस्लाम की नेमत दी गई, इस्लाम की नेमत दी गई थी और फिर हमने इसकी कदर न की। अजीजों, आज के खुतबे में जो कुछ मैंने कहा है ये इसलिए नहीं है कि तुमको मलामत करूं, मैं मलामत करने नहीं उठा हूं, मेरा मकसद ये है कि जो कुछ खोया गया है इसको फिर से हासिल करने की कुछ फिक्र की जाए। खोए हुए को पाने की फिक्र उसी वक्त होती है जब इंसान को मालूम हो कि इसके पास से क्या चीज खोई खो गई है और वो कैसी कीमती चीज है। इसीलिए मैं तुमको चौंकाने की कोशिश करता हूँ, अगर तुमको होश आ जाए और तुम समझ लो कि हकीकत में बहुत कीमती चीज तुम्हारे पास थी तो तुम फिर से इसके हासिल करने की फिक्र करोगे। हुसूले इल्म की फिक्र। मैंने पिछले खुतबे में तुमसे कहा था कि मुसलमान को मुसलमान होने के लिए सबसे पहले जिस चीज की जरूरत है वो इस्लाम का इल्म है। हर मुसलमान को मालूम होना चाहिए कि कुरान की तालीम क्या है, रसूल पाक का तरीक़ा क्या है, इस्लाम किसको कहते हैं और कुफ्र और इस्लाम में असली फ़र्क किन बातों की वजह से है। इस इल्म के बग़ैर कोई शख्स मुसलमान नहीं हो सकता, मगर अफसोस है कि तुम इसी इल्म को हासिल करने की फिक्र नहीं करते। इससे मालूम होता है कि अभी तक तुमको एहसास नहीं हुआ कि तुम कितनी बड़ी नेमत से महरूम हो। मेरे भाइयों बहनों, माँ अपने बच्चे को दूध भी उसी वक्त तक नहीं देती जब तक कि वो रो कर मांगता नहीं। प्यासे को जब प्यास लगती है तो वो खुद पानी ढूंढता है और खुदा इसके लिए पानी पैदा भी कर देता है। जब तुमको खुद ही प्यास न हो तो पानी से भरा हुआ कुआं भी तुम्हारे पास आ जाए तो बेकार है। पहले तुमको खुद समझना चाहिए कि दीन से नावाकिफ रहने में तुम्हारा कितना बड़ा नुकसान है। खुदा की किताब तुम्हारे पास मौजूद है मगर तुम नहीं जानते कि इसमें क्या लिखा है। इससे ज्यादा नुकसान की बात और क्या हो सकती है। नमाज तुम पढ़ते हो मगर तुम्हें नहीं मालूम कि इस नमाज में तुम अपने खुदा के सामने क्या अर्ज करते हो। इससे बढ़कर और क्या नुकसान हो सकता है। कलमा जिसके जरिए से तुम इस्लाम में दाखिल होते हो इसके माने तक तुमको मालूम नहीं और तुम नहीं जानते कि इस कलमे को पढ़ने के साथ ही तुम पर क्या जिम्मेदारियां आयद होती हैं। एक मुसलमान के लिए क्या इससे भी बढ़कर कोई नुकसान हो सकता है। खेती के जल जाने का नुकसान तुमको मालूम है, रोजगार ना मिलने का नुकसान तुमको मालूम है, अपने माल के जाया हो जाने का नुकसान तुमको मालूम है, मगर इस्लाम से नावाकिफ होने का नुकसान तुम्हें मालूम नहीं। जब तुमको इस नुकसान का एहसास होगा तो तुम खुद आकर कहोगे कि हमें इस नुकसान से बचाओ, और जब तुम खुद कहोगे तो इंशाल्लाह तुम्हें इस नुकसान से बचाने का भी इंतजाम हो जाएगा। सोचने की बातें। कुरान के साथ हमारा सलूक। इस्लामी भाइयों बहनों, दुनिया में इस वक्त मुसलमान ही वो खुशकिस्मत लोग हैं जिनके पास अल्लाह का कलाम बिल्कुल महफूज, तमाम तहरीफात से पाक, ठीक ठीक उन्हीं अल्फाज में मौजूद है जिन अल्फाज में वो अल्लाह के रसूल बरहक पर उतरा था। और दुनिया में इस वक्त मुसलमान ही وہ بدقسمت لوگ ہیں جو اپنے پاس اللہ کا کلام رکھتے ہیں اور پھر بھی اس کی برکتوں اور بے حد و حساب نعمتوں سے محروم ہیں۔ قرآن ان کے پاس اس لیے بھیجا گیا تھا کہ اس کو پڑھیں، سمجھیں، اس کے مطابق عمل کریں اور اس کو لے کر خدا کی زمین پر خدا کے قانون کی حکومت قائم کر دیں، اور اس کو عزت اور طاقت بخشنے آیا تھا، اور وہ ان کو عزت اور طاقت بخشنے آیا تھا، وہ انہیں زمین پر خدا کا اصلی خلیفہ بنانے آیا تھا، اور تاریخ گواہ ہے کہ جب انہوں نے اس کی ہدایت کے مطابق عمل کیا تو اس نے ان کو دنیا کا امام اور پیشوا بنا کر بھی دکھا دیا، مگر اب ان کے ہاں اس کا مصرف اس کے سوا کچھ نہیں رہا کہ گھر میں اس کو رکھ کر جن بھوت بھگائے، اس کی آیتوں کو لکھ کر گلے میں باندھے اور گھول کر پیئے، اور محض ثواب کے لیے بے سمجھے بوجھے پڑھ لیا کرے۔ اب یہ اس سے اپنی زندگی کے معاملات میں ہدایت نہیں مانگتے، اس سے نہیں پوچھتے کہ ہمارے عقائد کیا ہونے چاہیے، ہمارے اعمال کیا ہونے چاہیے، ہمارے اخلاق کیسے ہونے چاہیے، ہم لین دین کس طرح کریں، دوستی اور دشمنی میں کس قانون کی پابندی کریں، خدا کے بندوں کے اور خود اپنے نفس کے حقوق ہم پر کیا ہے اور انہیں ہم کس طرح ادا کریں، ہمارے لیے حق کیا ہے اور باطل کیا، اطاعت ہمیں کس کی کرنی چاہیے اور نافرمانی کس کی، تعلق کس سے رکھنا چاہیے اور کس سے نہ رکھنا چاہیے، ہمارا دوست کون ہو اور دشمن کون، ہمارے لیے عزت اور فلاح اور نفع کس چیز میں ہے اور ذلت اور نامرادی اور نقصان کس چیز میں۔ یہ ساری باتیں اب مسلمانوں نے قرآن سے پوچھنی چھوڑ دی ہیں، اب یہ کافروں اور مشرکوں سے، گمراہ اور خود غرض لوگوں سے اور خود اپنے نفس کے شیطان سے ان باتوں کو پوچھتے ہیں اور انہی کے کہنے پر چلتے ہیں، اس لیے خدا کو چھوڑ کر دوسروں کے حکم پر چلنے کا جو انجام ہونا چاہیے وہی ان کا ہوا، اور اسی کو یہ آج ہندوستان میں، چین میں، جاوا میں، فلسطین اور شام میں، الجزائر، مراکش میں، غرض دنیا کے ہر جگہ بری طرح بھگت رہے ہیں۔ قرآن تو خیر کا سر چشمہ ہے، جتنی اور جیسی خیر تم اس سے مانگو گے یہ تمہیں دے گا، تم اس سے محض جن بھوت بھگانا اور کھانسی بخار کا علاج اور مقدمے کی کامیابی اور نوکری کا حصول اور ایسی ہی چھوٹی ذلیل اور بے حقیقت چیزیں مانگتے ہو تو یہی تمہیں ملیں گی۔ اگر دنیا کی بادشاہی اور روئے زمین کی حکومت مانگو گے تو وہ بھی ملے گی، اور اگر عرش الہی کے قریب پہنچنا چاہو گے تو یہ تمہیں وہاں بھی پہنچا دے گا۔ یہ تمہارے اپنے ظرف کی بات ہے کہ سمندر سے پانی کی دو بوند مانگتے ہو، ورنہ سمندر تو دریا بخشنے کے لیے بھی تیار ہے۔ حضرات، جو ستم ظریفیاں ہمارے بھائی مسلمان اللہ کی اس کتاب پاک کے ساتھ کرتے ہیں وہ اس قدر مضحکہ انگیز ہیں کہ اگر یہ خود کسی دوسرے معاملے میں کسی شخص کو ایسی حرکتیں کرتے دیکھے تو اس کی ہنسی اڑائے، بلکہ اس کو پاگل قرار دے۔ بتائیے، اگر کوئی شخص حکیم سے نسخہ لکھوا کر لائے اور اسے کپڑے میں لپیٹ کر گلے میں باندھ لے یا اسے پانی میں گھول کر پی جائے تو اسے آپ